نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي اللہ تعالیٰ کی توفیق سے صحیح بخاری کا اگلا سیشن شروع کریں گے آج کا ہمارا سیشن علم کا بیان یعنی باب العلم اسی کی کنٹینویشن ہے اس میں چپٹر نمبر 10 ہے قول النبی جی اللہم علمہ الکتاب کہ اللہ کے نبی کا حضرت ابن عباس رضی اللہ عنہ کے لیے یہ کہنا یا آپ کی یہ دعا کہ اللہ انہیں قرآن کا علم دیں اور حدیث کا نمبر 67 ہے آئیے دیکھتے ہیں کہ آج ہمارے لیے اس میں کیا ہے آپ کا عمل وہی ہونا چاہیے کہ جب حدیث میں عربی کی ایکسپلین کروں تو آپ عربک ٹیکسٹ پہ نظر رکھیں اور جب اردو ترجمہ کروں تو جو لفظ آپ کو ورڈ ٹو ورڈ میں ویسے نہیں سمجھ آ رہا وہ اسی کے نیچے لکھ لیں ٹھیک ہے کیونکہ بامحاورہ ترجمہ لکھا ہوا ہے آپ کے سامنے اس لیے فکر کی ضرورت نہیں ہے لیکن اچھا ہے کہ جتنے لفظوں کو ہم الگ الگ کھول کے دیکھ سکیں تو حدیث ہے یہ پہلی حدیث جو ہے اس کو ہم ساتھ مل کے بولیں گے میں پڑھوں گی آپ میرے پیچھے دہرائیں گے عن ابن عباس رضی اللہ عنہما قال دمنی رسول اللہ صلی اللہ علیہ وسلم وقال اللهم علمه الكتاب چلیے اب اس کا ترجمہ دیکھتے ہیں ان سے ابن عباس رضی اللہ راضی ہوا اللہ انہما ان دونوں سے قال فرماتے ہیں دمنی مجھے گلے لگایا رسول اللہ صلی اللہ علیہ وسلم رسول صلی اللہ علیہ وسلم نے وقالا اور کہا اب کہاں سے مراد یہاں دعا دی یہ ہے آپ کے زبان کے الفاظ کیا تھی دعا اللہم اے اللہ علمہ سکھا اس کو علم دے اس کو ہو سے مراد ابن عباس ہے الکتاب کتاب کا یہ بخاری کی روایت ہے تو اس سے پہلی بات کیا پتہ چلتی ہے باب العلم اس کے آنے کی وجہ کہ کسی کو اگر استاد سے یہ دعا مل جائے کہ اللہ اس کے علم میں اضافہ کر دے تو یہ بڑی خوش بختی کی بات ہے اور یہاں بات چونکہ ابن عباس کی ہے تو ہو سکتا ہے کہ آپ میں سے کچھ لوگ ان کے بارے میں نہ جانتے ہوں تو سمجھ لیجئے کہ ابن عباس رضی اللہ عنہ یہ حضرت عباس کے بیٹے تھے نبی صلی اللہ علیہ وسلم کے چچا عباس ان کے یہ بیٹے تھے ان کے ساتھ یہ تعلق اللہ کے نبی کا کہ آپ نے ان کو علم کی دعا دی خاص طور پہ کیوں تھا کیونکہ یہ بہت چھوٹی عمر کے تھے تو حضرت ابن عباس میں ان کو علم کا بہت شوق تھا ہر صحابی کی مختلف خوبی ہم نے دیکھی ہے لیکن اللہ تعالیٰ نے جب کسی کو چننا ہوتا ہے نا تو اسے کوئی بھی کام کرا لیتا ہے مثلا اگر میں اس وقت پڑھا رہی ہوں تو کیا پڑھانا ہی صرف خوبی ہے نہیں آپ میں سے کوئی ریسپشن پہ بیٹھے آنے جانے والوں کو ٹیکل کر رہے ہیں تو وہ بھی خوبی ہے کوئی بچوں کو پال رہا ہے وہ بھی خوبی ہے تو ہر بندہ اپنی صلاحیت کو پہچانے پھر اس میں ایکسیلنسی پہ آئے بعض دفعہ کیا ہوتا ہے کہ ہم اپنی خوبیوں جو کہ بہت ہوتی ہیں اس کو پہچانتے چونکہ نہیں ہے نا تو وہ کام کر رہے ہوتے ہیں جو ہم ٹھیک نہیں کر سکتے پھر تھکتے ہیں تو آپ کے میرے لیے اس میں ایک عمل کی بات نکلی ہے سب سے پہلے ہم اپنی خوبیاں پہچانیں مجھے کس کام میں مزہ آتا ہے بس پھر آپ اس میں ایکسیلنسی لے جائیں مثلا اگر مجھے صفائی میں مزہ آتا ہے تو مجھے کوئی شرم نہیں ہونی چاہیے اس بات میں کہ بھائی علمی باتیں بھی بڑی اچھی ہیں باقی بھی لیکن میں صفائی کر کے بھی خوش ہوں گی اسی طرح ٹالرنس سے آتا ہے تو بچوں میں بھی ہم کام کر سکتے ہیں اور اگر ذہن اچھا ہے حافظہ اچھا ہے تو علم میں رسوخ حاصل کرتے ہیں لیکن اگر ان میں کسی ایک چیز کی جگہ دوسری جگہ پہ کام کرتے ہیں یہ تو نہیں ہے کہ ایک کام ہی کرنا ہوتا ہے لیکن فائدہ کیا ہوتا ہے کہ انسان سارے ہی کام کرتا ہے لیکن ایکسپرٹیز کے طور پہ کسی کام کو لینا وہی چاہیے جس میں انسان کو مزہ آئے اور اگر مزہ نہیں آ رہا اور وہ کام کرنے کا شوق ہے تو پھر اس کو پیشن بنا لے خود بہت مزہ آئے گا پھر دوسری بات دیکھیے کہ ابن عباس جو تھے ان کو اللہ کے نبی نے کتاب کے علم کی بات کی کیوں کیونکہ جب کسی کے پاس کتاب کا علم آ جاتا ہے نا تو اس کے پاس حقیقت میں دنیا کے راز کھولنے کی چابی آ جاتی ہے حضرت ابن عباس کا لقب مفسر قرآن ہے ایک اور روایت میں آپ نے کہا کہ تم میں سے جس نے قرآن کی تفسیر سیکھنی ہو وہ ان سے سیکھے ان کے بارے میں جب میں سوچتی ہوں تو مجھے اپنا ایک پرسنل ایکسپیرینس یاد آتا ہے جو آف کورس میرے ہاتھ کا نہیں ہے ایک ایسا موقع تھا کہ جب اللہ تعالیٰ نے مجھے خواب دکھایا اور استخارے کا خواب تھا عام طور پہ کبھی اتنا واضح کبھی اشارہ نہیں ہوا لیکن میں نے ان کو خواب میں دیکھا تھا اور میں نے ان کو نابینا دیکھا تھا उस वक्त तक मुझे नहीं पता था कि ये नबीना थे या क्या थे, जो भी ड्रीम था मेरा उसमें यही था कि इब्ने अब्बास आके खड़े हुए हैं, और लेकिन वो नबीना। फिर उसके बाद मैंने जब इनके बारे में पढ़ा तो मुझे हैरत हुई पढ़ के कि ये अपनी ज़िंदगी के आखिरी दिनों में नबीना हो गए थे, ब्लाइंड हो गए थे। तो याद रखिए कि ये वो लोग हैं जिन्होंने इल्म की खिदमतें की। आप किसी जंग में हज़रत इब्ने अब्बास के कोई मार्के नहीं सुनेंगे, पूरी हयात साहबा पढ़ के देखें, इनके नाम पे पढ़ें, कहीं आपको इनका नाम नहीं है। लेकिन जहाँ इल्म की बात है वहाँ ये मिलते हैं। तो अल्लाह ताला से दुआ करते हैं कि अल्लाह हमें भी इल्म का शौक दे दे। और जैसे आपने कहा कि अल्लाहुम्मा अल्लिमहुल किताबा, तो मैं अपने लिए क्या कहूँ, अल्लाहुम्मा अल्लिमनिल किताबा। इसी तरह हम सब अपने लिए, सबके लिए भी कह सकते हैं कि अल्लाहुम्मा अल्लिमनल किताबा, और अल्लाह ताला हमें इसका शौक लगा दे, फिर ये कभी भी ख़त्म नहीं होगा। अगला बाब है बाब नंबर 11, मता यसहु समाउ सगीर। मता कहते हैं कब, यसहु सही है, समा सुनना, असगीरी छोटी उम्र में, यानी एक लड़का किस उम्र में हदीस सीख सकता है। आज हमारे यहाँ बाज दफ़ा बच्चों को बच्चा बच्चा कहकर इल्म की महफिलों से दूर कर दिया जाता है, और ख्याल क्या किया जाता है कि ये तो अभी बच्चे हैं। इस बाब में जो अहदीस आएंगी वो हमें ये बताएंगी, अर्ली टीनेजर्स भी नबी सल्लल्लाहु अलैहि वसल्लम से इल्म सीखते थे। ठीक है, आइए देखते हैं। वानहु रदियल्लाहु अन्हु, और उन्हीं से यानी इब्ने अब्बास से। हदीस में अनहू कब आता है, यानी अब आप यहाँ जो देख रहे हैं कि इब्ने अब्बास का नाम नहीं है, तो आप में से कोई नया शख्स है जो आज आके बैठा है तो उसको पता चल जाए कि कभी पिछली हदीस वाले सहाबी से ही जब अगली हदीस हो तो बार बार ये कहने की बजाय क्या इब्ने अब्बास रदी अल्लाह अनहो अनहू कह दिया जाए तो भी ठीक होता है। ठीक है, क्या कहते हैं ये, अपनी रिवायत पेश करते हैं। अकबल तो राकिबन अला हिमारिन अतानिन, मैं एक दिन गदी पर सवार होकर आया। अकबल तो आगे आया, राकिबन सवारी की हालत में, अला ऊपर, हिमारिन गधे के, अतानिन मैं आया। व अना और मैं, यौम इज़िन उस दिन, कद तहकीक ना हस्तुल इख्तलामा, पहुंच गया था बलूगत की मुद्दत को, यानी अभी मैं बालिग नहीं हुआ था लेकिन क्लोज टू प्यूबर्टी था। जिस तरह लड़कियों में प्यूबर्टी की एक एज होती है, इस तरह लड़कों में भी होती है। तो कहते हैं कि ये वो वक्त था कि अभी मैं बालिग हुआ तो नहीं था लेकिन होने वाला था। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम युसल्ली बिमिनन इला गैरी जिदारिन, जबकि अल्लाह के नबी सल्लम को नमाज पढ़ते देखा मीना में बगैर किसी दीवार की ओट के, यानी किसी दीवार को सामने किए बगैर अल्लाह के नबी नमाज पढ़ा रहे थे। फमरर तू तो मैं गुजरा बही नई बाद सफी, एक सफ के आगे से मैं गुजर गया। वर सल तू और छोड़ दिया मैंने अल अताना अपनी गधी को, तर ताओ के वो चरे चुगे। कद खलत और तहकीक मैं शामिल हो गया, फी सफिन सफ में, फलम पस नहीं, युन कर जालिक आलैया, किसी को भी बुरा लगा ये काम। फलम पस नहीं, युनकर गैर मारूफ लगा यानी मुनकर लगा, अजनबी लगी ये बात, जालिका ये कि मैं उस इल्म की महफिल में आके बैठ गया हूँ, अलैया किसी ने, यानी इस हदीस से क्या पता चला कि इब्ने अब्बास बलूगत की मुद्दत से पहले से ही अल्लाह के नबी से हदीस का इल्म ले रहे थे और इससे मना नहीं किया गया। मेरे और आपके लिए अमल की बात क्या इसमें, कि छोटे बच्चों को छोटा छोटा कहकर पीछे नहीं रखना चाहिए। इस एज के लड़कों को, बापों को चाहिए कि अपने साथ रखें, मस्जिद में जाते हैं, कोई दर्स होता है, समटाइम लैंग्वेज बैरियर भी हो सकता है, फिर भी रखें। आपकी बेटी है 10-12 साल की, आ भी गई इधर तो अब आप उसको पीछे कर दें, बच्चों वाले रूम में खेलती रहे, नहीं, साथ बिठाएं। एक तरबियत के अंदाज में जो हमारे और असलाफ के फर्क था वो यही था कि वो बच्चे को उसकी उम्र से बड़ा समझ के पालते थे। लेकिन यहाँ याद रखिए, बच्चे की तरबियत का बेहतरीन अंदाज क्या है, कि उसको उसकी उम्र से बड़ा समझे लेकिन उससे खिताब करते वक्त उसकी उम्र से छोटा समझे। ये की पॉइंट है। आप देखेंगे कि आपके अर्ली टीनेज बच्चे जो आपसे चिड़चिड़े रहते हैं ना, वो इसलिए चिड़चिड़े रहते हैं कि आप उनको बड़ा कहती हैं, बड़े हो गए हो, ठीक हो जाओ, सीधे हो जाओ। और लड़कियों की तो उम्र अल्लाह माफ करे, जो ये 10-12 साल की होती है, हर वक्त डांट पड़ती है, सीधी बैठो, ये करो। बच्चों में जाएं तो वो कहते हैं ये बड़े हैं, हमें नहीं इनको साथ रखना। कि माँ की सहेलियों के पास अगर बैठे कहते चलो हमारे अंदर क्या जा रही हो, तो बच्चे को समझना चाहिए। बहरहाल इसमें बात हमारे लिए इतनी ही थी कि दरमियानी उम्र में भी इंसान इल्म हासिल कर सकता है। दूसरी बात इसमें है कि गधे को या जानवर को या गधी को जरूरत के वक्त सवारी के लिए इस्तेमाल किया जा सकता है, इसकी तख्लीक का मकसद भी यही है। پھر اس کے بعد جہاں یہ پتہ چلتا ہے کہ اللہ کے نبی نے اپنے آگے کوئی دیوار نہیں کی ہوئی تھی، پھر بھی پڑھ رہے تھے، عام حالات میں آپ سترا رکھتے تھے، لیکن یہاں آپ نے نہیں رکھا تھا۔ پھر ایک صف کے آگے سے گزرا، یہ کب گزرے کہ جب امام کے سامنے سے نہیں گزرے، جب جماعت کے ساتھ نماز ہو رہی ہوتی ہے۔ انشاءاللہ آگے نماز کے ٹاپک میں خود بخود ہم یہ ٹاپک اس حدیث میں بھی پڑھیں گے، لیکن یہاں عمل کی بات بتا دوں کہ کہیں نماز ہو رہی ہے، اب آپ کو گزرنا ہے، جیسے ہم یہاں نماز پڑھتے ہیں، اب امام سے مراد کے وہ شخص جو نماز پڑھا رہا ہے اس کے آگے اگر سترا ہو تو پھر آپ صف کے بیچ میں سے گزر سکتے ہیں۔ ایون نمازیوں کے آگے سے کوئی بچہ گزرتا ہے تو کوئی حرج نہیں، لیکن شرط یہ ہے کہ امام کے آگے سے نہ گزرا جائے، اور اگر گزرا جائے تو اس سے پہلے بیچ میں سترا رکھا جائے۔ اگلی روایت دیکھتے ہیں، ان محمود ابن ربی رضی اللہ عنہ قال، محمود بن ربی رضی اللہ عنہ سے روایت ہے، قالا فرماتے ہیں، اقلت من النبی جی، اقلت مجھے یاد ہے، عقل سے، یہ میری عقل میں ہے، یعنی جس کو ہم کہہ سکتے ہیں میری میموری میں، آئی ریمبر کے معنوں میں انگلش میں، من النبی جی نبی صلی اللہ علیہ وسلم سے کیا یاد ہے، مجتن مجہ فی وجہی، مجتن کلی، کلی کیا ہوتی ہے، یہ جو منہ میں پانی ڈال کے ہم نکالتے ہیں، ایک کلی آپ کی مجھے یاد ہے کہ مجہ فی وجہی جو آپ نے ڈالی تھی میرے منہ پر۔ اب اگر آپ دیکھیں تھوڑی سی گرامر ہے اس میں، مجتن کیا ہے، اسم ہے، ٹھیک ہے، نکرہ کی صورت میں آیا، اس کے بعد مجہ یہ کیا ہے، یہ فعل ہے۔ عربی زبان میں ایسا عام طور پہ ہوتا ہے جب تھوڑا سا سینس چینج ہو جائے تو اسم اور فعل کے لیے ایک ہی طریقہ اختیار کیا جاتا ہے، فی وجہی جو آپ نے میرے چہرے پر کی تھی، وانا اور میں، ابن خمسی سنین اس وقت پانچ برس کا تھا، من دلون ایک ڈول کے پانی سے۔ اب آپ کے ذہن میں اس کو سن کے شاید آ رہا ہوگا کہ اللہ کے نبی نے منہ میں پانی ڈالا تھا اور کلی کا پانی اس بچے کے منہ پہ ڈالا تھا، ایسا نہیں ہے، ہاتھ میں ڈول تھا اور بچہ ایک پانچ سال کا بیٹھا تھا اور سو رہا تھا یا بیٹھا ہوا تھا وہاں، تو اللہ کے نبی نے ڈول میں پانی ڈالا، ایسے اپنے ہاتھ میں پانی لیا اور اس بچے کے منہ پہ ڈالا، یہ مراد ہے کہ دلوا ڈول کو کہتے ہیں۔ اس سے پتہ کیا چلا کہ سمجھدار بچے بھی مجلس علم میں حاضر ہو سکتے ہیں اور اہل علم ان سے خوش طبعی بھی کر سکتے ہیں، یعنی اللہ کے نبی کا اس بچے کے منہ پہ پانی ڈالنا ایک جوک تھا، جیسے کبھی آپ کسی کو بس سلیپی دیکھیں تو پانی ڈال دیں، تو پتہ کیا چلا کہ چھوٹے لوگوں کو بھی لے کر آنا چاہیے۔ پھر اس کے بعد باب نمبر 12 بڑا اہم ہے، باب کیا ہے، فضل و فضیلت من اس شخص کی، علیمہ جس نے پڑھا، و علمہ اور جس نے پڑھایا۔ اب دیکھیں لفظ عین لام میم ہے نا، علمہ یعلم تعلیم ہوتا ہے پڑھانا، اور علیمہ اس ایک شخص نے علم حاصل کیا، تو اس وقت آپ لوگ کیا ہیں، علیمہ میں ہیں، تو میں کون ہوں، علمہ میں ہوں، اسی سے پھر لفظ معلمہ ہوتا ہے، آپ اس کو معلمہ نہیں کہہ سکتے، معلمہ تفیل باب میں آتا ہے تو بات بنتی ہے۔ اب دیکھیں گے کہ علم لینے کی کیا حیثیت ہے، ہم سب پھر خوش ہوں کہ ہم اللہ کے دین کا علم لے رہے ہیں اور اس کو ساری زندگی لینے کا ارادہ کر رہے ہیں، تو اللہ تعالیٰ نے ہمارے اوپر کتنا فضل کیا ہے۔ روایت ہے نبی موسیٰ رضی اللہ عنہ، ابو موسیٰ الاشعری سے روایت ہے، یہ جو الاشعری ہے نا یہ ان کے قبیلے کا نام تھا، عربوں میں یہ رواج تھا کہ علاقوں کے نام پہ نسبت دیتے تھے، ایسی جیسے آج کوئی لاہور میں رہنے والے کو کہ لاہوری، سیالکوٹی، پچھلے دور میں ہمارے علماء میں یہ عادت رہی کہ وہ اپنے نام کے ساتھ اپنے شہر کا نام لگا لیتے تھے۔ تو ان سے روایت ہے، انہ عن نبی جی صلی اللہ علیہ وسلم قال، کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، مثل ما باسنی اللہ به من الخدا والعلم، مثال اس کی جس کے ساتھ بھیجا اللہ نے مجھ کو ہدایت اور علم دے کر، یعنی وہ علم اور ہدایت جو اللہ نے مجھے دے کر بھیجا اس کی مثال کیسی ہے، اب یہاں سے تمثیل شروع ہوتی ہے، کم اصلی، جیسے کہ مثال الغیث الکثیر، تیز بارش، غیث کیا ہے، وہ بارش جو بڑی فریادوں کے بعد برسے، یہ اللہ تعالیٰ کی ایک صفت ہے کہ وہ مدد دیتا ہے، ٹھیک ہے، اس لیے اللہ کسی وقت کسی کو غوث نہیں کہنا چاہیے، کہاں پھر اس کو اب غوث اعظم کہنے لگ جائیں، ٹھیک ہے، اور وہ بارش جو بہت دعائیں کرنے سے برسے، الکثیر بہت ہی، اصاب اردن وہ پہنچی زمین کو، امیجینیشن میں لائیے، تیز بارش ہو رہی ہے آسمان سے اور زمین پر برسی، فکان منہا نقیتن، فکانا پس تھا منہا اس سے نقیتن، اس میں سے وہ صاف پانی کو جذب کر لیتی ہے، قابلۃ الماء پانی کو جذب کی، یعنی پانی صاف تھا، تیز بارش تھی جو زمین پہ برسی और नकिया कहते हैं साफ को, इसका लफ्जी तर्जमा लिखना चाहिए, बहुत ही क्लीन प्योर के मानों में। फिर वो साफ पानी जब मट्टी पे पड़ा, कबीला तिल मा, तो उस पानी को मट्टी ने जज्ब कर लिया। कबीला क्या कहते हैं, गले मिलने को कहते हैं ना कुबुल, हक को कहते हैं गले लगाना किसी को, तो मट्टी ने उस पानी को गले लगा लिया, मुराद ये के जज्ब कर लिया। फम बततिल अकला, तो उगा उससे बहुत सा घास चारा। ये जो अकला है ना, खाने की चीज, वल उश बल कसीर, और बहुत सारा सब्जा उग गया उससे, मुराद ये कि जमीन में जज्ब हुआ तो उसमें से भी सब्जा उगा। वकानत मिनहा, और थी उसमें से अजादिबू, एक दूसरी तरह की जमीन जो सख्त थी, यानी वो ज्यादा फर्टाइल नहीं थी। अम सकतिल मा, उसने थोड़े से पानी को रोक लिया, यानी ये घड़ा था, पानी बारिश का उसमें जमा हो गया। फनफा अल्लाह बिहन्नासा, उसके जरिए भी अल्लाह ने लोगों को फायदा दिया। पहली में क्या था, फर्टाइल, आप सबके मतलब की हदीस है ये। इल्म की वही पढ़ती है ना, सबको एक साथ मिलता है इल्म, सबने सबीलुल जन्ना कोर्स किया, सुबुल इस्लाम किया, कोई भी किया, अब आसमान से वही उतरी, दिल है आपके मट्टी, अब आप में से कुछ एंड पे कहाँ हो जाएंगे, ये पहली मिसाल कि सब्जा उगेगा, घास भी, यानी आगे भी जाएंगे, पढ़ेंगे पढ़ाएंगे, फिर एक वक्त आएगा कि दूसरों को सिखाएंगे, टीचिंग के प्रोफेशन में आ जाएंगे। ठीक है, कुछ ऐसे हैं कि वो इस दर्जे पे तो नहीं आते, लेकिन नम सकत इल्मा, उस इल्म की वही को आपने अपने अंदर जज्ब किया हुआ अल्हम्दुलिल्लाह, और फनफा अल्लाह बिहा, यानी आप कह लें कि डायरेक्ट वो इल्मी काम ना भी करें लेकिन दूसरे कामों को वो कर सकते हैं, वो जो पानी जमा हुआ है वो सोर्स बन जाएंगे दूसरों के पानी पीने का, यानी इल्म लेने का। फशरीबू व सकू व जराऊ, जो पानी उन्होंने रोका वो खुद भी उसमें से पीते हैं और सकाऊ पिलाते भी हैं, व जराऊ, और खेतियों को भी सैराब करते हैं। ठीक है, ये दूसरी किस्म की चीज होगी, ये भी अच्छी है। इसमें आप अपने आप को पूछिए कि अच्छा ठीक है, अगर मुझे बहुत इल्मी तौर पे बातें समझ नहीं आती तो मैं किसी ना किसी तरह इस वही को दूसरों तक शेयर कर दूंगी। एक और भी है, वह असाब मिन्हा ताइफतन उखरा, फिर उसमें से एक और भी ऐसी है, यानी कुछ बारिश ऐसे हिस्से पर बरसी, इन्नमा हिया कियान, जो साफ थी, चटियल थी, बैरन, मुजैक जैसे होता है, टाइल्स हैं। ला तुम सिकुमान, जो पानी को जज्ब कोई नहीं करती। ला तुम भी तुल कला, उकुल होता है ना, उसी से जिला कि वो कोई खाने की चीज भी नहीं उगाती। फजालिक मसलुमन फकुहा फिद्दीन, तो ये है उस शख्स की मिसाल जिसने दीन में फिक हासिल की। व नफा हो, और नफा दिया उसको, यानी इसको इससे खुद तो फायदा हुआ। मा बसनिल्लाहु बिही, जिसके साथ अल्लाह ने मुझे मबूस किया था। फा अलीमा, उसने खुद सीखा। व अल्लमा, और दूसरों को सिखाया। वह मसलू, और मिसाल उसकी, मन जो लम नहीं यरफा, उठता, यानी जिसने सर तक ना उठाया, बिजाली का इससे, रासन अपने सर को, यानी लम यरफा, नहीं उठाया, बिजाली का इससे, रासन अपना सर। वलम यकबल, और नहीं उसने कबूल की, हुदल्लाही, वो हिदायत जो, अल्लज़ी, और सिलतु बिही, जिसके साथ मैं भेजा गया हूँ। अल्लाहु अकबर, क्या समझ आया कि इल्म का पानी सब पे आता है, कि उस्ताद भी एक ही होता है, किताबें भी एक जैसी होती हैं, जो सुनते हैं वो बात भी एक होती है, लेकिन कुछ ऐसे हैं जो उस इल्म को अपने अंदर जज्ब करते हैं और उसके साथ फिर वो दूसरों को नफा देने के लिए कल आपकी जुबान में कह लें कि नूरुल्ला नूर कोर्स भी कर लेते हैं, और फिर दिन ब दिन एफिशिएंट होते जाते हैं, दिन ब दिन अपनी कमियों को दूर करते हैं, जिसको आप कह लीजिए कि कॉम्पिटेंसी के दर्जे पे पहुंच जाते हैं, अपनी कमियों को दूर करके खूबियों को पैदा करते हैं। ये हैं सबसे एक्सीलेंट लोग। दूसरी किस्म के वो लोग हैं जो छोड़ देते हैं, लेकिन जो खुद सीखा था उससे फायदा लेते रहते हैं। नमाजें ठीक हो गई, अकीदा ठीक हो गया, घर में कुछ अच्छा मामला हो गया, अगर वो ताल्लुक जोड़ ही रखते हैं अपनी इल्मी सरगर्मियों से तो ये भी सिलसिला चलता रहता है। लेकिन तीसरी किस्म के वो लोग हैं कि जिनको सब कुछ मिला लेकिन उसके लिए उन्होंने फायदा उठाना मुनासिब नहीं समझा, मौके को जाया कर दिया। याद रखिए कि एक बार का पढ़ा हुआ कुरान इंतहा नहीं होती, ये इब्तदा है, यानी कहना चाहिए कि बिगनिंग ऑफ द एंड होता है ना, जैसे लफ्ज हम सोचते हैं जिस दिन तकमील हो जाती है खत्म, ये तो अब इस बात की तैयारी है कि अब आप तैयार हैं इल्म हासिल करने के लिए, तो हमारा गोल क्या होना चाहिए। वम ममा यनफुन नासु फयमकुस, वही बचेगा जो दूसरों को भी फायदा देगा। आप देखिए ना कि जब तक आप दूसरों को नहीं देते आप खुद भी खतरे में। इमेजिन कीजिए कि आपने कोई काम सिर्फ खुद करना है, मिसाल मैं आपको एक बिल्कुल घरेलू मिसाल पे ले आती हूँ, आप घर में और आपने सिर्फ अपने लिए खाना पकाना है, कितनी सिस्टर्स हैं जो सिर्फ अपने लिए खाना पकाती हैं, मैं तो नहीं पकाती, सच्ची जो बात है। इधर से खा उधर से खा, भूख लगी ये खा लिया, कोई फ्रूट खा लिया, खाना नहीं पकाना, क्या जरूरत है खाने की, जो पड़ा है वही खा लो, लिया दिया। लेकिन जब पता होता है घर जाना है, मियाँ साहब आने वाले हैं, बच्चे भूखे हैं, तो क्या होता है, दौड़े लगती है ना। आप जब उनके लिए पकाते हैं तो क्या आप नहीं खाते, आप भी खाते हैं। तो किसी जगह खुद को जोड़ लें, इसी बहाने आपका भी पेट भरता रहेगा। बेकार इंसान को दुनिया पटक के मारती है, डिप्रेशन, घबराहट, और सबसे बड़ी बात है दिन कितने हैं। देखिए एक रिसेंटली जो इंसिडेंट हुआ पिशावर में, आप सब तक बात पहुंची होगी, तो किसी ने उसकी बड़ी दिलसोज तस्वीरें भेजी हुई और उस पर कुछ वीडियो थी। मैंने जिस दिन से ये बातें इतना तो सुन लिया हुआ था, लेकिन मैंने ना उसकी कोई तस्वीर देखी थी जान के, क्योंकि मुझे पता था मुझे तकलीफ होगी, और साथ ही मैंने कोई नहीं देखी। कल रात को मैं अपना फोन क्लियर कर रही थी कि जो फालतू चीजें आ गई उसको निकाल दूं, ऐसे ना चाहते हुए एक, जिसको आप कहना चाहिए ना, आउट ऑफ क्यूरियोसिटी एक वीडियो सी थी, मैंने उसको क्लिक कर दिया। तो वीडियो में उन्होंने पीछे एक नशीद रखा हुआ था जिसमें बच्चों के बारे में वो गा रहे थे, और आगे वो सारी लाशें और मैयतें बच्चों की। मैंने ऐसे ही वो भी कहना चाहिए कि ना देखते देखते वो 3-4 मिनट का देख लिया। इतना मेरा दिल बोझल, इतना मुझे दुख। पहले तो मैंने ये सोचा कि जो लोग खबरें सुनते रहते हैं उनका दिल हर वक्त ऐसा रहता है, अखबारें पढ़ते हैं, फिर डिस्कशंस करते हैं, और फिर जो मुझे तकलीफ हुई वो खड़ी फसलों के कटने की। मेरी तकलीफ ये नहीं थी कि बच्चे मर गए और उन्होंने उनको पूरा शहीद साबित करके और उनको पाकिस्तान के झंडों में कफनाया हुआ था और न जाने कुछ इस तरह की चीजें थी। मेरा क्वेश्चन उस वक्त उन बच्चों की उम्रों को देख कर था, और वो ये था, मोस्टली जो पिक्चर्स में थे ना वो अर्ली टीनेजर बच्चे थे, 13, 14, 15 साल। मेरा क्वेश्चन ये था कि क्या ये बच्चे 7 साल की उम्र से लेकर आज तक 5 वक्त के पक्के नमाजी हो चुके थे? क्या ये हराम में तो नहीं पढ़ चुके थे? क्या ये गंदी चीजें तो नेट पे नहीं देखते थे? आज आप शहीद का लकब दें, आप कुछ भी दें, आप जो मर्जी करें, अगर इन बच्चों ने इस उम्र तक की कोई गलत काम कर लिया और उनको कोई रहनुमाई नहीं मिली, तो इनसे क्या वो 7 साल से अब 7 साल की उम्र की नमाजों का नहीं पूछा जाएगा? मेरा दिल करे मेरे खानदान और मेरी फैमिली के जितने बच्चे इस उम्र के हैं, मैं उनको खड़ा करके कहूं कि बेटा देखो मौत तो किसी वक्त आ सकती है। तो ये ना फिक्र करें कि वो चले गए, हमारा ईमान है कि अल्लाह कोई काम ऐसे नहीं करता, उसमें शर में खैर होगी, लेकिन ये अपने ऊपर लेके सोचिए कि मेरा बच्चा, मेरा भाई या मेरे घर में जो बच्चा है 14 साल की उम्र में भी मर सकता है, तो क्या फराइज और वाजिबात उससे नहीं पूछे जाएंगे? और वो लिख रहे थे पढ़ रहे, क्या उन बच्चों ने कुरान को सीखा था? ये मेरा सेकंड क्वेश्चन था। क्या वो दुनिया से चले गए और उनकी कापियां भी दिखा रहे हैं, कहीं कुछ लिखा हुआ है, कहीं कुछ इतना पढ़ रहे हैं किसी रूम में जहां से तस्वीरें उनकी बनाई हुई थी? तो मैं सोची थी कि ये क्या उसी साइकिल के दौर पहिए नहीं थे जो आज मुआशरे में चल रहे हैं? सुबह होती है और शाम होती है और किताबें लेते हैं और पढ़ते हैं, और इनके प्लान्स कितने थे, इरादे कितने थे, लेकिन किधर है ये इल्म का शौक जो आज कब्र में उनसे पूछा जा रहा होगा? अल्लाह उनका मामला अच्छा करे, अल्लाह उनकी बख्शिश करे, हम अच्छे को मान करते हैं, लेकिन हमें नहीं पता कि कौन कब मरेगा। मुझे ऐसे लगे कि मैं भी किसी लम्हे मर सकती हूँ, अभी कमरे का दरवाजा खुलेगा, कोई गन खुद चलाएगा, मैं मर जाऊंगी, खत्म। उनको कोई पहले से वार्निंग तो नहीं मिली थी? हमेशा अपने बच्चों का इस तरह तस्किया करें। लेकिन एक छोटी सी रिक्वेस्ट, जब बात आई गई है, ऐसी तस्वीरों को फौरन डिलीट, मैंने सब डिलीट कर दी जो मुझे नजर आई उस वक्त, वो वीडियो भी डिलीट करी। मैं नहीं जुरत कर सकती कि इस जुल्म को मैं दूसरों के साथ शेयर करूं। जब आपके बच्चे इतना खून देख लेंगे ना तस्वीरों में, फेसबुक में, उनको फिर डर ही नहीं लगेगा। आज यही हो रहा है, जिन मुल्कों में मुसलमानों पर जुल्म हो रहा है वहां वो खून से नहीं डरते। तो ऐसी चीजों का चर्चा ना करें, हाँ इबरत ले। आपके और मेरे सब के लिए ये बहुत खूबसूरत मौका है, दर्द मंदी दिल सोजी के साथ प्यार से दुआएं देकर, सर उसका अपनी गोद में रख करके कि मेरा बच्चा, अल्लाह इसको जिंदगी दे, अगर मेरे बच्चे के साथ ये होता तो इस वक्त इसके साथ क्या हो रहा होता, क्योंकि ये खड़ी फसल कटती है ना। तो बहरहाल ये कि अपने बच्चों को अभी से इल्म का शौक लगाने की जरूरत है। अगला बाब देखिए, बाब रफुल इल्मी व जहूरुल जहली। रफ उठना अल इल्म, इल्म का, या अल इल्म कौन सा, दीन का इल्म, व जहूर और जाहिर हो जाना अल जहली जहालत का, यानी ये भी अल्लाह के नबी ही की बातों से हमें पता चलता है कि एक वक्त आएगा कि इल्म उठ जाएगा और जहालत आम होगी। ये हदीस आप सब मेरे साथ दोहराएंगे इंशाल्लाह। पहले अन अनस रदी अल्लाह अन्हु قال رسول الله صلى الله عليه وسلم إن من أشراط الساعة ان يرفع العلم
ويثبت الجهل
ويشرب الخمر
ويسخر
الزنا. اللہ اکبر. آئیے دیکھتے ہیں. ان انس انس رضی اللہ عنہ سے روایت ہے کہ اللہ کے نبی نے فرمایا, ہم ترجمہ عربی کے صرف ٹیکسٹ کا کوشش کریں گے, کریں جو اللہ کے نبی کے الفاظ ہے. انا بے شک من سے اشرات علامتیں, اشرات کے شرط سے, شروط بھی جیسے بولتے ہیں نا, تو علامت کو شرط کہتے ہیں. یہاں الساعتی قیامت کی, یعنی قیامت کی بعض علامتوں میں سے علامتیں کیا ہیں؟ ان یہ کہ یورفا اٹھ جائے گا العلم علم, و یس بوتا اور پھیل جائے گی جم جائے گی الجہل جہالت, و یشربا اور پی جائے گی الخمرو شراب, و یزخرا اور ظاہر ہو جائے گا اوپنلی ہوگا زنا زنا. بتائیے کیا یہ موجود ہے آج؟ آج آپ دیکھیے کہ علم کے نام پہ بھی کیا ہوتا ہے. کل رات کہیں تھی میں تو کوئی ساتھی ڈسکس کر رہی تھی کہ یہاں کے اسکول میں کہیں وہ گئیں اور ان کو بچوں کو دیکھنے کا اتفاق ہوا, تو کہنے لگی کہ ایک طوفان بدتمیزی تھا کلاس میں, بچے یل کر رہے ہیں, ٹیچر کچھ کر نہیں پا رہی, بچے چیختے. میں نے کہا ٹیچر کی موجودگی میں کلاسوں میں ایسے ہوتا ہے؟ کہتی ہاں. کہتی اس لیے بچے پھر گھروں میں بھی آ کے لڑتے ہیں, بھائی بہنوں سے بھی لڑتے ہیں. تو یہ ہے جہل عام ہو گیا. آپ کہتے ہیں کیمسٹری کے فارمولے آ گئے تو آپ کے بچے بہت بڑے اچھے بن گئے, سائنس آ گئی, کمپیوٹر چلانا آ گیا, وہ تو 3 سال کے بچے کو بھی آتا ہے, 2 سال کے بچے کو بھی اب آتا ہے. لیکن اصل علم جس میں علم کے ساتھ معرفت تھی, ادب تھا, مینر سے, وہ واقعی ختم ہوا ہے. کبھی آپ نے سوچا کہ آج 2 بچے جمع ہو جائیں تو گھر کیوں اس طرح شور والا ہو جاتا ہے؟ اسکولوں کا ماحول. جب بچوں کو, جیسے اب آپ یہاں آتے ہیں 4 سے 5 گھنٹے, میرا خیال ہے کہ بریک میں بھی آپ کو اتنا موقع نہیں مل پاتا کہ آپ بات کریں. ٹھیک ہے, یہ چیز آپ کے اندر جاتی ہے نا اور جانی چاہیے نا. آہستہ آہستہ آپ کو عادت پڑ رہی ہے کہ خاموش رہو. اب اس وقت بھی آپ کوئی بات کہنا چاہ رہے ہیں اور میں آپ کو موقع نہیں دے رہی, تو آپ صبر سیکھ رہے ہیں نا. اور پہلے دور میں اسی طرح ٹائٹ سے سانچے میں سے گزارتے تھے بچوں کو استاد. آج باتیں ختم ہو گئی, تو آپ دیکھیے کہ جتنا علم عام ہے اتنی جہالت عام ہے, اور ٹیچر کی تو عزت ہی کوئی نہیں اس سوسائٹی میں. تو اللہ سے دعا کیجئے کہ سچا علم عام ہو. پھر آپ دیکھیے کہ دوسری علامت ہے کہ شراب پی جائے گی کثرت سے. کبھی آپ نے مسلمانوں کی شادیوں میں شراب نہیں دیکھی ہوگی آج سے پہلے. ٹھیک ہے ہم کہتے ہیں جی نان مسلمز پیتے ہیں اور ان کی کرسمس میں شراب چلتی ہے, اب لوگ مسلمز اپنی گیدرنگز شادیوں مہندیوں میں شراب سرو کرتے ہیں, میٹنگز میں شراب. اور ایک تکلیف دہ تصویر جو بہت ہی تکلیف کی تھی, رمضان میں کسی نے بھیجی تھی, کسی مسلم ملک کے ایئرپورٹ کی تصویر تھی اور شراب کی دکان پہ لکھا ہوا تھا کہ رمضان سیل, خمس کہتے ہیں ڈسکاؤنٹ کو, سیل 50% یا 40% ڈسکاؤنٹ شراب پہ ہے رمضان کی سیل میں. عقل جب نہیں رہتی نا تو بندہ ایسے ہی کرتا ہے. اور زنا عام ہو گئے. کون سی چیز ہے جس کو آج آپ کہہ سکتے ہیں کہ قیامت قریب نہیں ہے؟ وجہ کیا ہے؟ علم اٹھ گیا. کیا مسجدیں نہیں ہیں؟ ہیں. کتابیں نہیں ہیں؟ بہت ہیں. کیسٹ سی ڈیز نہیں ہیں؟ مینس نہیں, سب کچھ ہے. لیکن وہ علم ختم ہو گیا ہے جو اللہ کی محبت ڈالتا ہے اور اللہ کا شوق ڈالتا ہے. تو دعا کیجئے کہ ہم ان چیزوں کے خلاف کوئی بند باندھنے والے بنے. وہی بات ہے کہ میری تو چونچ ہی اتنی ہے, کوشش کر کے دنیا سے جائیں. دیکھیں ہم سوچتے ہیں نا, اچھا یہ کام آج نہیں کرتے اگلے سال کریں گے, یہ کام تو ہو جائے گا, پتہ نہیں میں ہوں گی کہ نہیں, میرا ایسا ڈلے گا کہ نہیں. مجھے تو اپنے بارے میں اگر میں کہوں تو ہر دن اپنی زندگی کا آخری دن لگتا ہے, اور مجھے جب کوئی موقع دے دے نا کوئی نیکی کا, تو میں کہتی ہوں بس میرے ہاتھ سے یہ کام لے لو, پھر تم جب مرضی کرنا. کیوں؟ مجھے نہیں پتا کہ یہ کام جب ہوگا تو اس وقت میں ہوں گی کہ نہیں ہوں گی. تو ہم سب کے دل میں یہ تڑپ ہونی چاہیے کہ نیکی کے کسی موقع کو پیچھے نہ جانے دے. پھر اگلی روایت بھی حضرت انس سے ہی ہے. وعنہ رضی اللہ عنہ قال, حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے, لأحدثنکم حدیثاً, البتہ میں سناتا ہوں تم کو ایک حدیث, یعنی بیان کرتا ہوں ایسی حدیث, لا یحدثکم, جو نہیں بیان کرے گا تم سے, احد, کوئی ایک, بعدی, میرے بعد. دیکھیے انداز کتنا دل کو چھونے والا. کیا آج ایک ایسی بات سنانے والا ہوں جو میرے بعد تمہیں کوئی نہیں سنے گا؟ مطلب کیا تھا کہ جب یہ بات ہوئی تھی تو صرف میں موجود تھا, اکیلے میں اللہ کے نبی کی زبان سے یہ بات سنی تھی, سمیتو. اور یہاں حدیث نوٹ کر لیجئے, سمائی حدیث ہے یہ, جو سن کے صحابی نے نوٹ کی ہوتی ہے. کہا میں نے سنا رسول اللہ صلی اللہ علیہ وسلم سے, یقولو, وہ فرما رہے تھے, من اشراط الساعتی, قیامت کی نشانیوں میں سے ہے کیا, ان یہ کہ یقل العلم قلیل ہو جائے گا علم، تھوڑا ہو جائے گا علم. آج دیکھیے عبادت کے نام پہ کتنی محفلیں سجتی ہیں، مسجدوں کے نمازی بھی جمع ہو ہی جاتے ہیں، جمعے میں دیکھیے مسجدیں بھر جاتی ہیں، لیکن علم کیا ہے؟ قلیل. آج اپنے آپ کو ہی دیکھ لیں، کتنے لوگ ہیں علم سیکھنے کے شوقین اور کتنے لوگ ہیں ختم پڑھنے والے اور اس طرح کے کاموں میں. دوسری چیز، وہ یس خر الجہلو، اور ظاہر ہو جائے گی جہالت. وہ یس خر الزنا، زنا عام ہوگا. یہ تو باتیں پیچھے بھی آ گئیں، لیکن یہاں ایکسٹرا باتیں کہ وہ تکثر النساء، اور کثرت ہو جائے گی عورتوں کی. وہ یقل الرجال، اور قلیل ہو جائیں گے مرد، یعنی مردوں کا نمبر کم ہوگا. بلا کیوں؟ دیکھیے جنگوں میں مرتے ہیں تو مرد، حادثوں میں بھی عموماً مرتے ہیں تو مرد، کیونکہ مرد باہر زیادہ ہوتے ہیں، اور اب قتل بھی ہوتا ہے تو لڑکوں کا قتل. یہ ساری چیزیں سامنے آ رہی ہیں کہ مرد مر جاتے ہیں، زیادہ ہوتے ہیں. اور ویسے بھی دیکھا گیا کہ ایوریج عورت کی عمر زیادہ ہوتی ہے، مرد کی عمر کم ہوتی ہے. حتیٰ یہاں تک کہ یکونا ہوگا لخمسینا، واسطے 50، امراتن عورتوں کے، القیم الواحد، ایک ہی کفیل. یعنی یہاں تک ہوگا کہ ایک مرد 50 عورتوں کا کفیل ہوگا. یعنی اتنی لڑائیاں ہوں گی، اتنی جنگیں ہوں گی، حکومتیں دوسروں پہ قبضے کریں گی کہ مرد مر جائیں گے اور عورتیں پیچھے رہیں گی. تو اس سے پتہ چلتا ہے کہ قیامت کی یہ ساری نشانیاں جو ہو رہی ہیں، جب ہم کتابوں میں پڑھتے ہیں ہم کہتے ہیں ہاں یہ تو ہونا ہی ہے، لیکن جب ہم اپنے اوپر لے کے سوچتے ہیں، یا اللہ نہ کرے کوئی عملی موقع سامنے آ جائے، تو اس کے بارے میں انسان پھر اپنے آپ کو اس سے پیچھے رکھتا ہے. تو یہ ساری چیزیں ہمیں کیا بتاتی ہیں؟ کہ ہم علم کی قدر پہچانیں، علم کو عام کریں. کہ فضل العلم، علم کی فراوانی. علم عام کب ہوگا، کیسے ہوتا ہے؟ بڑی خوبصورت حدیث ہے. ان ابن عمر رضی اللہ عنہما قال، ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول، رسول اللہ صلی اللہ علیہ وسلم سے یہ فرماتے ہوئے سنا، بین انا نائم، ایک بار میں سو رہا تھا، اتیت، لایا گیا میرے پاس، بھی قدحی لبن، ایک پیالہ دودھ کا. یہ جو قدح ہے نا، یہ پیالہ ہے، اور لبن دودھ کا. فشربتو، پھر میں نے پی لیا، حتی یہاں تک کہ انی، بے شک میں نے ارا دیکھی، ریا، اس کی سرابی، یخرج من اظفاری، کہ وہ تو میرے ناہنوں سے ٹپک رہا، یعنی مجھے اپنے ناہنوں سے بھی دودھ نکلتا دکھا. اظفار ظفر کی جمع، ظفر ناہن کو کہتے ہیں، نیلز، کہ اتنا دودھ پی لیا کیسے لگا میرے ناہنوں تک دودھ پہنچ گیا. ثم پھر، آتیتو فضلی، میں نے دیا اپنا بچا ہوا. یہ فضلی کیا ہے؟ لیفٹ اوور. ہم پیتے ہیں کسی کا دودھ لیفٹ اوور، کہتے ہیں نہیں جراثیم آ گئے اندر، تو آپ کے اپنے اندر بھی تو بہت سارے جراثیم ہیں. کہتے ہیں دودھ پیا اور میں نے اپنا بچا ہوا دودھ دیا. عمر ابن الخطاب، عمر خطاب رضی اللہ عنہ کو، قالو، انہوں نے کہا، فما، پس کیا ہے، اولتہ، اس کی تعبیر، یا رسول اللہ، ہی اللہ کے رسول، کیونکہ یہ خواب میں دیکھا تھا نا اللہ کے نبی نے، نائم سو رہے تھے. قال، تو آپ نے فرمایا، العلم، یہ علم ہے. کیا پتا چلا؟ کہ اگر خواب میں آپ اپنے آپ کو دودھ پیتا دیکھتے ہیں تو یہ علم لینا ہوتا. دودھ کی کثرت آپ کے علم کی ہے. اور ایسے کئی خواب دماغ میں آ جاتے ہیں کہ جس میں انسان واقعی فیل کرتا ہے کہ وہ خواب نہیں، وہ حقیقت ہے. تو اب آج اللہ سے دعا کر کے سوئیں کہ آپ کو خواب میں دودھ ملے تاکہ آپ علم حاصل کریں. اور کبھی کسی سے نرسنگ کرتے دیکھیں، کسی عورت کا دودھ لے رہے ہیں، تو یہ بھی علم لینے کی علامت ہوتی ہے. ہم اکثر کیا کہتے ہیں؟ میں نے خواب دیکھا ہے. کیا ہم خواب خود دیکھتے ہیں؟ مجھے تو یہ جملہ بولتے ہوئے ایک دم خوف آتا ہے کہ ایسے لگ رہا ہے میرے اس بس میں تھا، میں نے دیکھ لیا. نہیں، مجھے خواب میں دکھایا گیا. بس دعا کریں کہ اللہ تعالیٰ پیور علم لینے والا بنا دے اور اس سے فائدہ ہوگا. اور جتنا یہاں ناخنوں تک ٹپکنے سے پتہ چلتا ہے کہ کثرت ہے، اور یہاں سے حضرت عمر کی بھی تو خوبی پتہ چلی. اسی لیے آپ کہتے ہیں کہ قرآن پاک میں 3 سے زائد آیتیں ہیں جو حضرت عمر کی، کہتے ہیں کہ اس میں میں نے موافقت کی اپنے رب کی، یہ کہنے کی بجائے کہ اللہ نے میری موافقت کی. یہ ادھر سوچ رہے ہوتے تھے، وہ آیتیں اترتی تھی، ان الصفا والمروۃ من شعائر اللہ. پھر اسی طرح پردے کی آیتیں حضرت عمر کے کہنے پہ اتری، تو اللہ نے ان کو حکمت دی ہوئی تھی. اسی کا ذکر ہے اس میں. آخری حدیث کرتے ہیں آج کے سیشن کی. باب ہے 15، الفتیا وہو واقف الدابتی وغیرہ، فتویٰ دینا. فتیا کے فتویٰ دینا، وہو، جب کہ وہ، واقف، کھڑا ہو، الدابتی، کسی جانور پر، وغیرہ، یعنی جب کوئی کسی جانور پہ یا سواری پہ کھڑا ہو تو فتویٰ کیا دے سکتا ہے. عن عبد الله بن عمر بن العاص رضي الله عنهما حضرت عبد الله بن عمر بن العاص سے روایت رضی اللہ عنہ ان النبی صلی اللہ علیہ وسلم وقفا، یہ کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کھڑے تھے، فی حجت الوداع، حجت الوداع کے موقع پہ، بھی منا میں، للناسی لوگوں کے لیے، یسلونہ جو ان سے سوال پوچھ رہے تھے، یعنی یہ آپ کے حجت الوداع کا منظر ہے جو صحابی بیان کر رہے ہیں کہ اللہ کے نبی کھڑے تھے، کھڑے سے مراد یہ کہ اپنی سواری پہ بیٹھے ہوئے تھے اور لوگ آپ سے مسائل پوچھ رہے تھے. فجاہ رجل فقالا، اور آیا ایک شخص جو آپ سے کہنے لگا، یعنی وہ اپنے بارے میں یہ پوچھ رہا تھا، لم اشعر، مجھے اس بات کا شعور نہیں ہے، کیا، فخلقت قبل ان اذبح، کہ میں نے قربانی سے پہلے اپنا خلق کرا، حل کہتے ہیں سر منڈوانے کو، کہتے ہیں مجھے یاد نہیں ہے کہ میں نے قربانی سے پہلے اپنا سر منڈوا لیا، تو اب کیا کروں. فقالا، تو آپ نے فرمایا، اذبح، ہاں ذبح کرو، ولا حرج، اور اس میں کوئی حرج نہیں. یہ وہی حج کے بنیادی ارکان ہیں جس کو آپ رنحت کہتے ہیں، رمی، نون، نحر، خلق، سرکہ اور طواف، تو اسے طواف. رن حت، کوئی بھی عمل پہلے کر لیا جائے، بعد میں کر لیا جائے، تو کوئی حرج نہیں ہے. تو اللہ کے نبی نے کہا ڈونٹ وری. فجا آخرو، پھر ایک اور آدمی آ گیا. فقال، کہا، لم اشر، میں نہیں جانتا، یعنی لا علمی سے. فنخر تو قبل ارمیا، میں نے جانور کو نہر کر دیا، یعنی قربانی کر دی، اس سے پہلے کہ میں رمی کرتا. قالا، کوئی بات نہیں، ارمی، اب رمی کر لو، ولا حرج، اور اب اس میں کوئی حرج نہیں ہے. فما سئل النبی صلی اللہ علیہ وسلم عن شیء، کوئی ایسی بات جو بھی اس دن آپ سے پوچھ لی ہو کہ قدیمہ، جو کر چکے تھے لوگ، ولا اخرا، یا کسی کو ٹال دیا تھا، الا قالا، مگر ہر بات کو سن کر آپ نے یہی کہا، افعل، کر لو، ولا حرج، اور اس میں کوئی بھی حرج نہیں ہے. کیا پتہ چلا، اب اس وقت آپ سواری پہ تھے نا. امام بخاری اس باب کو اس میں لائے کہ سواری پہ بیٹھ کر بھی درس دیا جا سکتا ہے یا مسئلے بتائے جا سکتے ہیں، لیکن یہاں سے ہمارے لیے کچھ باتیں پتہ چل گئیں سائڈ پہ، کہ حج کرتے ہوئے اگر یہ ارکان جو ہیں ان میں سے کوئی بھی عمل پہلے یا بعد میں کر لیا جائے تو کوئی حرج نہیں. آپ میں سے کسی کو اس کی حکمت معلوم ہے؟ کتنے حجی ہوتے ہیں؟ لاکھوں. اگر اللہ تعالیٰ سب کے لیے لازم کرتا سب نے پہلے رمی کرنی ہے تو کتنا رش ہو جاتا، اور کہا جاتا سب جا کے طواف افاضہ کریں تو خانہ کعبہ کے اندر کیا حالات ہو جاتے، اور اسی طرح سے. تو یہ دین کی حکمتیں ہیں. یہ تھا ہمارا یہ سیشن. سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک و توب الیک.